الرحمن الرحيم. الحمد لله رب العالمين، والعاقبة لأهل التقوى واليقين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، خاتم النبيين بالقاسم محمد صلى الله عليه وسلم، وآله الطيبين الطاهرين المعصومين، لا سيما بقية الله في الأرضين، روحي وأرواح العالمين لتراب مقدمه الفداء، واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم: وآية لهم الليل نسلق منه النهار فإذا هم مظلمون، والشمس تجري لمستقر لها، ذلك تقدير العزيز العليم، والقمر قدرناه منازل حتى عاد كالعرجون القديم، لا الشمس ينبغي لها أن تدرك القمر ولا الليل سابق النهار، وكل في فلك يسبحون، صدق الله العلي العظيم. ناظرين، السلام عليكم ورحمة الله. ہم لوگ سورہ یاسین قرآن کا 36واں سورہ ہے، جسے قلب قرآن کہا گیا ہے، قرآن کا دل کہا گیا، اس کی آیات کی تفسیر پیش کر رہے ہیں، اور ہم نے کل آیت نمبر 36 تک تفسیر کو پیش کرنے کی کوشش کی. آج بھی کوشش کریں گے کہ اگلی یہ چار آیات کی تفسیر آپ کی خدمت میں پیش کریں، جس میں اللہ سبحانہ وتعالی ارشاد فرما رہا ہے کہ وآیت لہم اللیل، جہاں پہ اللہ نے واقعہ سنایا مکے والوں کو، انبیاء کا حضرت حبیب نجار کے متعلق ایک تذکرہ کیا کہ بھئی ایمان لانے والے بہت کم، صدیق جناب امیر علیہ السلام و حضرت حبیب نجار اور حضرت حزقیل جو آل فرعون میں سے ایک مومن آل فرعون تھے، ان کو کہا اللہ نے، پھر حضرت حبیب نجار جناب امیر کو، کہ بڑے کم افراد ہیں جو ایمان لا رہے، لیکن یہ قرآن جو ہے وہ مثالیں دیتا ہے تاکہ لوگ اسے عبرت حاصل کریں، اور شکر کرنے والے بھی بہت کم ہیں، جیسے ہم نے کل بھی پیش کیا تھا، انشاءاللہ آج بھی پیش کریں گے، جاری رکھیں گے. تو اللہ نے اس کے بعد پھر نشانیاں شروع کی کہ یہ سب کچھ ہم نے واقعہ سنا. اس کے بعد پھر اللہ کہتا ہے وآیت لہم الارض المیتۃ، تو ہم نے اس کے بعد اللہ نے کہا کہ ہم نے تمہارے لیے مردہ زمین کو زندہ کیا. اللہ نے ایک نشانی وہ شمار کی کہ جس میں سے ہم نے تمہارے لیے مختلف پودے پیدا کیے، اناج پیدا کیے، اس میں سے کھجور، انگور، پھل نکالے، یہ سب کچھ تاکہ تم اس سے جو ہے وہ کھا سکو، تمہارے لیے ہیں یہ سب کچھ. افلا یشکرون، کیا تم اس میں شکر ادا نہیں کرتے؟ شکر ادا کرنے والوں میں بے انتہا ہستیاں ہیں. اللہ سبحانہ تعالیٰ نے بہت سے واقعات پیش کیے ہیں کہ وقلیل من عبادی شکورا، ہمارے بندوں میں شکر ادا کرنے والے بہت کم ہیں. اور جناب داؤد کے لیے کہا کہ عبدن شکورا، بے انتہا بہت زیادہ شکر کرنے والے جناب داؤد. جناب داؤد نے بھی اللہ سے سوال کیا کہ پروردگارا، جنت میں میرا ہمسایہ کون ہوگا؟ تو اللہ سبحانہ و تعالیٰ نے کہا کہ جنت میں آپ کا ہمسایہ جو کل صبح آپ جو باہر نکلیں گے، جو پہلے آدمی ملے گا وہی آپ کا ہمسایہ ہوگا. تو جناب سلیمان جناب داؤد کے بیٹے تھے، نبی داؤد علیہ السلام، جناب سلیمان علیہ السلام، دونوں باپ بیٹا، دونوں نبی ہیں. اور جیسے ہی وہ ان کے ساتھ باہر نکلے جیسے ہی تو دیکھا کہ حضرت متا جا رہے ہیں. متا جو ہیں حضرت متا، حضرت یونس، نبی یونس علیہ السلام کے والد. دیکھا کہ جناب وہ جا رہے ہیں تو کہا اچھا یہ تو ساتھ ہو لیے ان کے. اور جناب داؤد نے دیکھا کہ وہ جو ہیں کچھ اپنے ساتھ لکڑیاں لے جا رہے ہیں، خشک لکڑیاں بیچنے کے لیے. ان کو بیچا اور ایک گاہک نے ان سے خریدا. جناب داؤد نے دیکھا کہ انہوں نے لکڑی بیچی، آگے بڑھے، ان کو سلام کیا، ان سے ہاتھ مصافحہ کیا، معانقہ کیا، پہچانا بھی یہ میرے جنت میں ہمسائے ہوں گے، ان سے کبھی میں آپ کا مہمان بن سکتا ہوں آج؟ جناب داؤد علیہ السلام نے کہا. تو نبی داؤد کے کہنے پہ انہوں نے کہا بالکل، بسم اللہ، تشریف لائیے. آپ دونوں میرے مہمان بنے. جناب نبی داؤد اور سلیمان دونوں کو بلایا، گھر لے کے گئے فوراً. راستے سے جو ہے وہی جو انہوں نے لکڑی بیچی تھی اس سے کچھ انہوں نے آٹا لیا اور نمک لیا، اور گھر جانے کے بعد روٹی بنائی، اور ان کے سامنے جو ہے روٹی بناتے جاتے تھے اور اللہ کا شکر بجا لاتے رہتے تھے جناب متا، اور بار بار یہ الفاظ دہراتے کہ پروردگارا، خشک لکڑیاں جو ہیں وہ جنگل میں تو نے وہ درختوں سے گرائیں تاکہ میں ان کو جا کے بیچ سکوں، تیرا شکر. پروردگارا، یہ جو गंदम के पौधे को तूने उगाया, पौधे में बालियां तूने लगाई, उसमें दाने तूने उगाए, उसमें आटा तूने पैदा किया, आटा बाजार से खरीदने की ताकत तूने मुझे दी, जिस आले से मैंने चक्की से पीसा वो तूने उसमें ताकत दी, बाजू में मेरे ताकत तूने दी। परवरदिगार किस किस नेमत पे तेरा शुक्र अदा करूं। और फिर एक मरतबा उनके आंसू बहने लगे और कहा तूने मुझे मेहमान भेजे कि जिन्हें मैं तेरा रिस्क खिला सकूं। जनाब दाऊद ने फौरन समझ लिया कि ये इनके कसरत शुक्र की वजह से अल्लाह सुबहान व तआला ने इतना शुक्र अदा करने वाले कि अल्लाह जो है वो शुक्र अदा करने को पसंद करता है। तो फौरन उनके शुक्र अदा करने पे समझ गया कि ये मेरे जन्नत में मेहमान होंगे। तो बाद अकात हमें उन नेमतों पे तो अल्लाह ने कहा फला यशकुरून, क्या वो शुक्र अदा नहीं करते। और ये शुक्र नेमत जो है बहुत बड़ी, हमने कल भी अर्ज किया था, ये बहुत बड़ी नेमत है। शुक्र बजा लाना भी नेमत है, नेमतों पे शुक्र अदा करना ये खुद एक नेमत है, परवरदिगार है। मरहूम हाजी नूरी ने एक वाकया लिखा है एक आबिद का कि उसने ख्वाब में देखा, मशगूल इबादत था, उसने ख्वाब में देखा कि अल्लाह सुबहान व तआला ने उसे ख्वाब में बताया कि भाई तेरी, हमने तकदीर में लिखा है कि आधी तेरी जिंदगी दौलत मंदी में गुजरेगी, आधी फकर फाके में। अब तू खुद चुन ले कि तू आधी जिंदगी कौन सी, पहली आधी, अभी जो मौजूदा आधी तेरी जिंदगी है वो तू चाहता है कि यानी अमीर अमीराना गुजरे, तेरी दौलत के साथ गुजरे, या दूसरी जो आधी जिंदगी है। ठीक है, मैं मशवरा कर लेता हूँ। भारत पूछा अहलिया से अपनी, और बीवी से मशवरा लेना बुरा नहीं है, लेकिन अगर वो दीनदार हो बाकिरदार हो तो सवाल किया, मशवरा किया कभी क्या करें। कि बीवी ने कहीं मशवरा दिया कि भाई नहीं, जिंदगी के पहले हिस्से के अंदर दौलत मांग लो, आखिरी हिस्से में फकर फाका देखा जाएगा। ठीक है, परवरदिगार मेरी जिंदगी के आधे पहला जो आधा हिस्सा है जिसमें, उसमें तू दौलत दे दे। जब दौलत आने लगी, वो हर रोज नेमतें आने लगी, दौलत बहुत ज्यादा आ गई, तो बीवी ने कहा कि अल्लाह ने तो वादा किया कि आधी जिंदगी में दौलत रहेगी, तो अब लोगों में भी बांटो, जोड़ने का क्या फायदा। कसरत से लोगों को वो माल बांटने लगा, लोगों को खिलाने लगा, आधी जिंदगी गुजर गई। का परवरदिगार तूने मुझे कहा था आधी जिंदगी दौलत में गुजरेगी, दौलतमंदी में, आधी फकर फाके में, आधी जिंदगी गुजर गई, दौलत खत्म नहीं हो रही है, क्या माजरा। कहा तूने लोगों को देना इतना सीख लिया है, ला इन शकर तुम लाजिदन्नकुम, तो ये कई मरतबा दौलत का पैसे का शुक्र ये नहीं है कि आप शुक्र अदा करते रहे परवरदिगार तूने, बल्कि उसको सही खर्च करना, लोगों में बांटना, जोड़ना नहीं बल्कि लोगों में खर्च करना, ये बहुत बड़ी नेमत है। तो अदा किया तो कहा कि इसलिए अब हमने फैसला कर लिया कि तुम्हें फकीर नहीं करेंगे, क्योंकि तुमने उसका सही इम्तिहान में तुम कामयाब हुए। तो अब यहां पे अल्लाह सुब्हान तआला ने ये आयात नाजिल की, उसके बाद फिर कहा कि हर चीज को अल्लाह ने वो जोड़ों में खल किया, यहां तक के दरियाफ्त हुआ है कि ये जो आयत है इसके मुताले में जल्दी से पेश कर दूं। सुभान अल्लज़ी खलकल अज़वाज कुल्लहा मिम्मा तुनबितुल अर्ध, पाक है वज़ा जिसने हर चीज को जोड़े बनाए इन चीजों में से जिन्हें जमीन उगाती है। जमीन से भी उगने वाली हर चीज में जोड़े हैं, हाँ सिर्फ जानवरों में परिंदों में नहीं, जमीन से भी। पहले जमाने में समझते सिर्फ दरख्त का एक नर हिस्सा होता है तलकीह के लिए, मादा उसको फिर जो है वो जो उसको तलकीह करते हैं तब वो जाके फल देता है। बाद में दरियाफ्त हुआ नहीं, तमाम दरख्तों में ऐसा है। अल्लाह सुबहान तआला 1400 साल पहले साइंस अभी तरक्की ही नहीं कर पाई थी कि वो तलकीह के लिए जो है बाज़ुकात परिंदे और कीड़े मकौड़े जो हैं वो उन बीजों को या उस तलकीह के अमल को अंजाम देते हैं। हर चीज में अल्लाह सुबहान तआला कह रहा है उसने जोड़े रखे और उसके अंदर बहरहाल एक बारीकी है इसके अंदर के जो दो साइड एटम में भी मैंने कलर्स किया था, हर चीज के अंदर है। तो ये अल्लाह सुबहान तआला ने जो है वो तलकीह का अमल रखा है जिसको साइंस ने दरियाफ्त किया अल्लाह सुबहान तआला ने उस जमाने में कहा। तब यहां पर अल्लाह अपनी निशानियां गिनवा रहा है, ये सारी निशानियां अल्लाह ने पहले भी गिनवाई और अब अगली जो है वो आयात में वो कहते हैं आयतुल्लहुमुल लैल, और उनके लिए एक निशानी रात है। नस्लखु मिनहुन नहार फैज़ाहुम मुज़लिमून, इसमें से हम खींच करके दिन को निकालते हैं तो वो अंधेरे में चली जाती है। तो रात है वो दिन को निकालता है अल्लाह, तो फिर ये पूरी एक बहस है, यानी क्या मतलब है इसका आयतुल्लहुमुल लैल नस्लखु मिनहुन नहार फैज़ाहुम मुज़लिमून, कि वो सब अंधेरे में चले जाते हैं, इसमें से हम दीन को खींच कर निकालते हैं। यह अल्लाह सुबहान तआला ने 1400 साल पहले कुरान करीम नाजिल किया और उसमें इतने प्यारे अंदाज से फरमाया कि हम जो है वो और इनके लिए एक निशानी रात है कि इसमें से हम दिन को खींच कर निकाल लेते हैं, दिन को निकाल लेते हैं तो खुद ब खुद रात हो जाती है। ये बाद में दरियाफ्त हुआ कि तारीकी किसी चीज का नाम नहीं है, नूर के ना होने का नाम तारीकी है। जब अल्लाह सुनता दिन को हम खींच के निकाल, जब दिन निकाल देता है अल्लाह, रोशनी छीन लेता है, निकाल देता है, तो खुद बखुद अंधेरा हो जाता है। अंधेरा कोई शय नहीं है, रोशनी ही है, नूर है, अंधेरा नहीं है। नूर जब नहीं होता तो अंधेरा हो जाता है, अंधेरा खुद कुछ नहीं है, नूर के ना होने का नाम अंधेरा है। आप जब कहते हैं नहीं जमीन में गड़ा खोदे उसमें अंधेरा है, जैसे उसमें रोशनी डालेंगे अंधेरा चला जाएगा, इसका मतलब है अंधेरा कोई शय नहीं है, बल्कि अंधेरा कुछ भी नहीं, अंधेरा नूर के ना होने का नाम है, रोशनी के ना होने का नाम है। ये जुल्मत तारीकी मुजलमून, और तुम अंधेरे में चले जाते हो। सो अल्लाह सुबहान तआला उस जमाने में जब अभी ये साइंस दरियाफ्त नहीं, कुछ नहीं हुआ, वहां अल्लाह सुबहान व तआला जो है ये बारीकियां इरशाद फरमा रहा है कि ये जो है बहरहाल शब रोज बनते हैं, ये जमीन व आसमान के, जमीन के अपने मदार में घूमने से शब रोज बनते हैं, और इसमें फिर ये 24 घंटे का शब रोज होता है, और ये इसके अंदर अल्लाह सुबहान तआला ने कितनी ही बारीकियां रखी हैं, और अल्लाह सुबहान तआला इसमें अगर देखा जाए तो बहुत सबक है। मैं अब ज्यादा आयात को कोशिश करूंगा कि मैं ज्यादा ज्यादा आयात को पेश करूं। तो अल्लाह सुबहान तआला ने जो है वो इसमें बहुत बड़ा पैगाम दिया है मोमिनीन के लिए। तो आए जरा आगे चलते, थोड़ा सा अगली एक दो आयात को भी देख लेते हैं, क्योंकि वक्त जो है वो तेजी से गुजर जाता है और सवाल जवाब भी हमें लेने होते हैं। तो मैंने अभी एक आयत को पेश किया है, वश्शम्सु तजरी लिमुस्तक़रिन लहादा लिका तकदीरुल अज़ीज़िल अलीम। आयत नंबर 38 में, 38 में अल्लाह सुब्हान तआला फरमाता है, और सूरज अपने मुकर्रर रास्ते पर चलता रहता है, यही खुदाए गालिब व दाना का मुकर्रर करदा अंदाज है। वश्शम्सु तजरी लिमुस्तक़रिन लहा ज़ालिका तकदीरुल अज़ीज़िल अलीम, यही खुदाए अजीज यानी गालिब और अलीम यानी जानने वाला दाना उसका मुकर्रर करदा अंदाज है। अब ये बड़ा गौर से सुनने वाला मसला है कि वह शम्सु तजरिल मुस्तकर लहा, और सूरज अपने मुकर्रर रास्ते पर चलता रहता है, सूरज भी चलता है। अच्छा, पुराने जमाने में क्या था कि एक दफा दरियाफ्त हुआ कि वो कहते थे सूरज जमीन के गिर्द घूमता, तो फिर उन्होंने कहा जी नहीं कुरान जो है वो इसका मतलब सही कह रहा है। फिर उसके बाद पता चला जिसने पहले साइंसदान ने कहा वो इटली के अंदर, ये फ्रांस में, मुझे भी इस वक्त इटली में जाहिर, तो वो उसने कहा कि भाई ये सूरज जो है जमीन के गिर्द नहीं घूमता, बल्कि जमीन सूरज के गिर्द घूमती है, उसे फांसी दे दी गई बेचारे को। तो अब यहां पे उन्होंने कहा वो इसका मतलब कुरान माजल्ला सफरल्ला गलत कह रहा है, क्योंकि अल्लाह कह रहा है कुरान के अंदर वह शम्स थजरिल मुस्तकरिल, सूरज अपने मुकर्रर रास्ते पर चलता रहता है। फिर बाद में साइंस ने 19वीं या 20वीं सदी में आने के बाद दरियाफ्त किया कि जी नहीं, जमीन की तीन हरकतें हैं, एक अपने एक्सिस पे है, जमीन खुद घूम रही है जिससे दिन और रात बनते हैं, फिर वो सूरज के गिर्द घूम रही है जिससे हमारा हमारे सारे मौसम बनते हैं और साल बनता है, 365 दिन में वो करती है अपना तवाफ करती है, क्योंकि इस तरह से घूम रही है। तो जब वो ये जुनूबी हिस्सा जमीन का सूरज की तरफ होता है तो वहां गर्मियों का मौसम आ जाता है, और जब शुमाली हिस्सा जो है वो सूरज से ज्यादा करीब होता है तो वहां पे गर्मी आ जाती है। तो बहरहाल, तो अब अल्लाह सुबहान तआला ने फिर इसका मतलब है दूसरी हरकत हो गई जमीन, एक तो अपने एक्सिस पे घूम रही है जैसे दिन रात, और दूसरा सूरज से गिर, तीसरा खुद सूरज भी रुका हुआ नहीं है बल्कि सूरज भी हरकत में, जमीन उसी गिर्द घूम रही है और सूरज भी, यानी पूरा निजाम में शमसी तवाफ में, ये हर चीज तवाफ में क्यों है? फिर कायनात पूरी कहकशां, उसमें इतने सितारे सैारे सब, गैलेक्सी जिसे कहा जाता है कहकशां को, पूरी की पूरी ये गैलेक्सी हरकत में है, कई मिल्की वेज हैं, फिर पूरे मिल्की वेज हरकत में सारी चीजें तवाफ कर रही हैं, जैसे खाना काबा के गिर तवाफ होता है। तो ये तवाफ जो है वो इश्क की अलामत है, मोहब्बत की। ये एक आरिफ कहते हैं कि तमाम चीजें इश्क इलाही में दीवानी हो गई हैं, इसलिए ये हर चीज तवाफ कर रही है। तो हर चीज तवाफ में, तवाफ इश्क की अलामत, क्योंकि वो देखे ना वो पतंगा भी ना, वो जो है वो परवाना जो है वो शमा का तवाफ करता है, वो उसके गिर्द घूमता है, ये इश्क की अलामत। वह शम्सु तजरिल मुस्तकर, तो सूरज रुका हुआ नहीं है, अल्लाह ने उस जमाने में बताया कि सूरज अपने मुकर्रर रास्ते पर चलता रहता है, सूरज भी चलता है हरकत में, यानी हर चीज हरकत में है। सूरज जो है वो जवान नहीं है, बूढ़ा हो गया, हर चीज की एक उम्र है, वो अपनी उम्र गुजारने के बाद तबाह हो जाती है, उसके बाद फिर कयामत आ जाती है, उसकी उम्र तमाम हो जाती है। ये अल्लाह ने उस जमाने में कहीं बातें जब लोग इनको तसव्वुर ही नहीं कर सकते थे, ومن كل شيء تو بلّا اگر دیکھیں تو ہر شے حرکت میں ہے. اس زمانے کے لوگ اس بات کو نہیں سمجھتے تھے کہ سورج جو ہے وہ شمس و تجلی المستقر نہیں رہا. اگر آپ آیات کو دیکھیں تو قرآن کریم نے بہت سی آیات کے اندر قیامت کا جو نقشہ کھینچا ہے, اور اگر دیکھیں سورہ یہ جو ہے کورت, وَإِذَا الشَّمْسُ كُوِّرَتْ وَإِذَا النُّجُومُ انْكَدَرَتْ وَإِذَا الْكَوَاكِبُ انْتَثَرَتْ, تو یہ سورہ کورت اگر آپ دیکھیں, میں نے جو آیا سنائی میں اس کا ترجمہ پیش کرنا چاہتا ہوں, تو اس میں بھی سورہ کورت کے اندر بھی اللہ سبحانہ وتعالی جو ہے وہ کچھ باریکیاں پیش کر رہا ہے. اللہ سبحانہ و تعالیٰ نے پورے قرآن کریم کے اندر یعنی سورج اپنی جو حرکت کے اندر ہے, یعنی کیا ہے یہ, یہ ایک بہت بڑا ایک مسئلہ اس زمانے کے اندر یہ رہا. وَإِذَا الشَّمْسُ كُوِّرَتْ, جب آسمان شگافتہ ہو جائے گا اس کی عمر پوری ہو جائے گی, اور جب ستارے بکھر جائیں گے سارے ستارے بکھر جائیں گے, اور جب سمندر کا پانی ابھر کر بہنے لگے گا اور قبریں کھول دی جائیں گے, وزل قبور و بعثرت عالم النفس ما قدمت واخرت, اس وقت انسان کو تب ہر شخص کو معلوم ہو جائے گا کہ اس نے آگے کیا بھیجا تھا اور پیچھے کیا چھوڑا. یا ایھا الانسان ما غرک بربک الکریم, میں انسان تجھے کس چیز نے تیرے رب کریم سے کے بارے میں دھوکے میں ڈال دیا. یعنی اب دیکھیں, اب آپ تو قرآن کریم نے اس سورج سے متعلق بہت سی باتیں کہیں, اگر ایک ہی جگہ سورج رکا رہتا ہے یعنی مثال کے طور پہ, اور سورج زمین پہ ایک ہی جگہ دینے دن رات نہ ہوتے, زمین طواف نہ کر رہی ہوتی, زمین جو ہے رکی ہوئی ہوتی اور بس سورج جا رہی ہوتی, لیکن ایک ہی جگہ سورج رہتا وہی جگہ جل جاتی مسلسل, یعنی جل جاتی سے مراد نہیں وہ اس میں نہ پودے ہوتے نہ کچھ, یہ رات کی ہمیں ضرورت ہے. وَآیَتُ لَّهُمُ اللَّیْلُ نَسْلَخُ مِنْهُ النَّهَارَ, اللہ کہہ رہا ہے یہ نشانی ہے تمہارے لیے, اللہ نے توحید کی نشانی رکھی ہے اس رات کو پھر سورج کو. ذالک تقدیر العزیز العلیم, اللہ نے یہاں پہ اپنی دو صفات بتائیں, ایک تو اس کی غلبہ غالب ہے, یعنی سورج جیسی اتنی بڑی جس کو کوئی انسان تصور نہیں کر سکتا, وہ کہہ رہا ہے کہ کوئی غالب ہے نا جو اس سورج کو چلا رہا ہے, اور علیم علم نہ ہو تو یہ بنایا کیسے چلا کیسے رہا. اللہ کہہ رہا ہے نشانیاں تو دیکھو, یہ ساری نشانیاں بھیج رہا ہوں. تو اللہ سبحانہ وتعالی نے جو ہے وہ پورے کے پورے سورج سے متعلق اس زمانے میں کہ جب کوئی سمجھ نہیں سکتا تھا, سورہ قمر میں اللہ سبحانہ تعالیٰ نے فرمایا اپنے حبیب سے, فَإِذَا الْبَرْقُ الْبَصَرُ وَخَسَفَ الْقَمَرُ وَجَمَعَ الشَّمْسُ وَالْقَمَرُ, یعنی جب قیامت آئے گی یعنی انسان کی آنکھ ان سب چیزوں کو دیکھے گی, ہر چیز کو دیکھنے کے لیے ہمیں نور کی ضرورت ہے. جناب ابو ذر سے ابن باب بہ نے حضرت شیخ صدوق نے روایت کی ہے سورہ سے متعلق, اس زمانے میں رسول خدا نے جو احادیث کہیں, جو آیات اور احادیث ہیں سورہ سے متعلق, یہ حقانیت رسول خدا کا سورج جو ہے وہ یعنی آسمان ہی پہ رہتا ہے, یعنی اس زمانے میں رسول خدا بھی سائنس ان موج یعنی سنگ ہر چیز تسبیح کرتی ہے, اور سورج جو ہے وہ چلا جاتا ہے ول, اور تسبیح یہ جو سنگریزے بھی رسول خدا اپنے ہاتھوں پہ رکھتے تھے تسبیح کرتے تھے. کمال یہ معجزہ یہ نہیں کہ وہ تسبیح کرتے, تسبیح تو وہ کرتے ہی تھے, تسبیح قرآن کی آیت ہے یسبح للہ ما فی السماوات و ما فی الارض, زمین و آسمان پہ ہر شے اللہ کی تسبیح کرتی ہے. معجزہ رسول خدا کا یہ نہیں تھا کہ وہ تسبیح کرے, معجزہ یہ تھا کہ صحابہ کو اتنی طاقت مل رہی تھی کہ وہ سن رہے تھے کہ تسبیح کر رہے ہیں ہاتھوں پہ, دیکھنے والوں کو اللہ نے طاقت دی. یہ معجزہ رسول خدا صلی اللہ علیہ وسلم, جس کو چاہیں اس کو سنائیں کہ میرے ہاتھ پہ سنگریتا تسبیح کر رہا. وَالشَّمْسُ تَجْرِي لِمُسْتَقَرٍّ لَّهَا ذَلِكَ تَقْدِيرُ الْعَزِيزِ الْعَلِيمِ. اس کے اگلی آیت میں اللہ سبحانہ وتعالیٰ فرماتا ہے وَالْقَمَرَ قَدَّرْنَاهُ مَنَازِلَ حَتَّى عَادَ كَالْعُرْجُونِ الْقَدِيمِ, اور ہم نے چاند کی بھی منزلیں مقرر کر رکھی ہیں, چاند کی جیسے سورج کی وہ اپنے مقرر راستوں پہ جاتا ہے اسی طرح سے چاند کی بھی اللہ نے لیکن وہاں پہ کہا وَالشَّمْسُ تَجْرِي لِمُسْتَقَرٍّ لَّهَا, جاری یعنی سورج چل رہا ہے مقرر راستوں پہ, یہاں پہ کہا چاند کے لیے وَالْقَمَرُ قَدَّرْنَاهُ مَنَازِلَ, عربی میں کیونکہ شمس جو ہے وہ مؤنث ہے, قمر جو ہے مذکر ہے. وَالشَّمْسُ تَجْرِي لِمُسْتَقَرٍّ لَّهَا, ہا کی ضمیر شمس کی طرف پلٹ رہی ہے. مذكر چاند، والقمر قدرناہو منازلہ، اور ہم نے چاند کی بھی منزلیں مقرر کر رکھی ہیں. یہاں پہ لفظ وہاں جری یعنی سورج کا اور انداز اور چاند کا منازل ہے اس کی. حتی عاد کل ارجون القدیم، منزلیں مقرر کر رکھی ہیں یہاں تک کہ وہ پلٹ کر کھجور کی پرانی ٹہنی کی طرح ہو جاتا ہے، یعنی بالکل خشک نظر نہیں آتا. تو ہلال ہے پہلی کا چاند نظر آتا ہے. پھر یہاں پہ اللہ نے کہا کہ چاند بھی ہماری نشانی ہے. یہاں پہ اللہ نشانیاں گن رہا ہے، رات کو سورج پھر چاند. چاند کی روشنی اپنی نہیں ہے، تو اس لیے اللہ نے سورج کے لیے اور الفاظ استعمال کیے، چاند کے لیے اور. چاند کی روشنی سورج سے ہے تو اب وہ ایک بالکل باریک سا ہوتا ہے، پھر دگنا ہو جاتا ہے دوسری کی رات کو، ڈبل ہو جاتا ہے. پھر کرتے 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 آدھا ہو جاتا ہے چھٹی اور ساتویں کو، اور پھر 13, 14, 15 جو شبیں ہیں، 13ویں کی شب، 14ویں اور 15ویں کی شب، اس میں تقریباً پورا ہوتا ہے. اس میں بھی علماء کہتے ہیں کہ 98-99% چاند ہوتا ہے 13 اور 15 کو. بدر جو کہتے ہیں نا پورا 14ویں کا چاند، وہ صرف پورا ہوتا ہے. اور یہ خود چاند کا مسئلہ سے بھی حل کیا جا سکتا ہے کہ پورا کب ہے. سائنس بتا دیتی ہے کہ پہلے سے کہ 14ویں کا چاند جو ہے فلاں شب کو ہوگا، اس سے آپ پہلے معلوم کر سکتے. بہرحال یہ حدیثوں میں سے نہیں آیا، لیکن یہ کے بارے میں اپنی یہ تحقیق ہے کہ لیکن اس سے بھی چاند کو دریافت کیا جا سکتا ہے کہ 14ویں کا چاند آپ دیکھ لیں، وہ سائنس بتا دیتی ہے اس میں کہ یہ فل مون کب ہوگا، ایک شب میں ہوتا ہے، وہ 14ویں کا چاند ہے. ایام بیض کہا جاتا ہے چاند کی تاریخ 13, 14, 15 جس کے اعمال بھی ہیں. رجب کی ایام بیض، اس میں روزے مصحب، یہ بہرحال اعمال ہیں. تو 14ویں کا چاند پورا ہوتا ہے. تو اللہ سبحانہ وتعالیٰ کہ والقمر قدرناہ منازل حتی عاد کالعرجون القدیم، اور پلٹ کے بالکل کھجور کی ٹہنی کی طرح ہو جاتا ہے. کیا ہوتا ہے کہ 27 تک چاند نظر آتا ہے، 28 کے بعد نظر آنا بند ہو جاتا ہے، 28 کو نظر نہیں آتا، 29 کو نظر نہیں آتا، اور اگر 30 ہے تو پھر 30 کو بھی نظر نہیں آئے گا. اگر نظر آ گیا تو پھر وہ 30 نہیں ہے، وہ پہلی ہو گئی جب دوبارہ نظر آئے گا. تو اللہ کہہ رہے حتی عاد کالعرجون القدیم، عاد پلٹ کے واپس آیا، عود سے ہے، معاد جسے پلٹ کے جائیں گے خدا، وہ بھی وہی عاد. اور یہاں تک کہہ رہا ہے کہ یہاں تک کہ وہ پلٹ کر یعنی پلٹ کر آتا ہے دوبارہ، کالعرجون القدیم، دوبارہ پھر اسی حالت میں آ جاتا ہے، پلٹ کر پہلی بن جاتی ہے. تو اس کی منازل ہیں، وہ منازل طے کرتا ہے، اور وہ آخری شبوں کہتے ہیں محاق، محاق جس میں نظر نہیں آتا، محاق سے جیسی باہر آئے گا وہ پہلی ہوگی، وہ پہلی تاریخ ہوتی ہے. اگر پہلی تاریخ جو ہے وہ پھر 30 دن پورے ہو جائیں، یعنی آخری 3 دن نظر نہیں آئے گا، جب نظر آ گیا تو پھر وہ 29 پہ نظر آ گیا تو پہلی ہے، نظر نہیں آیا تو 30 دن. یہ اللہ نے اس کا ایک نظام رکھا ہے. تو اللہ نے اس کی منازل رکھی ہیں، پہلی کو تھوڑا سا نظر آئے گا، دوسری کو دگنا ہو جائے گا، کرتے 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 چھٹی اور ساتویں کو آدھا ہوتا ہے، اور 13, 14, 15 کو بہت بڑا پورا چاند بدر کہلاتا ہے، ہلال شروع میں، پھر قمر، اور پھر بدر، بدر پوری کے چاند، اور پھر محاق میں چلا جاتا ہے. تو یہ اس کی منازل ہیں. تو اللہ سبحانہ و تعالیٰ نے خود چاند کی بھی منازل رکھی، وکل فی فلک یسبحون. یہاں پہ آگے اللہ جو ہے نا وہ بڑی بہت پیارے انداز سے آیات کو پیش کر رہا ہے. لَلشَّمْسُ يَنْبَغِي لَهَا أَنْ تُدْرِكَ الْقَمَرَ وَلَا اللَّيْلُ سَابِقُ النَّهَارِ وَكُلٌّ فِي فَلَكٍ يَسْبَحُونَ، آیت نمبر 40. بس اسی پہ ہم تمام کریں گے آج، اگر میں مکمل کر پایا تو. یہی ہے، ٹائم دیکھ لوں. لَلشَّمْسُ يَنْبَغِي لَهَا أَنْ تُدْرِكَ الْقَمَرَ وَلَا اللَّيْلُ سَابِقُ النَّهَارِ، نہ سورج کے بس میں ہے کہ وہ چاند کو پکڑ لے، اور نہ رات کے لیے ممکن ہے وہ دن کے آگے پڑ جائے، بڑھ جائے، یعنی جا بجا نہیں ہوتے. لَلشَّمْسُ يَنْبَغِي لَهَا أَنْ تُدْرِكَ الْقَمَرَ وَلَا اللَّيْلُ سَابِقُ النَّهَارِ، نہ دن رات میں بدلتا ہے، نہ سورج چاند کی جگہ جا سکتا ہے. یعنی پیچھے ملینز آف ایئرز پیچھے چلے جائیں، 100 سال، 200 سال، 1000 سال، 10,000 سال، لاکھ کروڑ سال پیچھے چلے جائیں، اربوں سال پیچھے چلے جائیں، سورج کے نکلنے کا مثال کے طور پہ شمسی جو کیلنڈر ہے اس میں اگر آپ دیکھیں تو جو جنوری کی تاریخ ہے، 31 جنوری کو اتنے ہی بجے سورج ڈوبا تھا، اتنے ہی بجے طلوع ہوا تھا. اچھا، تو یعنی سورج کے وقت جو ہے اس کا معین ہے. اللہ سبحانہ وتعالیٰ کہہ رہا ہے کسی شے میں سرپیچی کی جرت نہیں ہے کہ اللہ سبحانہ وتعالیٰ جو اس کو حکم دے دے اس سے پلٹ کے وہ کسی اور میں چلا جائے. لَلشَّمْسُ يَنْبَغِي لَهَا أَنْ تُدْرِكَ الْقَمَرَ وَلَا اللَّيْلُ سَابِقُ النَّهَارِ، نہ سورج جو ہے وہ چاند کی جگہ جا سکتا ہے، اس کو پکڑ نہیں سکتا، اور نہ ہی وَلَا اللَّيْلُ سَابِقُ النَّهَارِ، نہ ہی رات دن سے آگے بڑھ سکتی ہے. وَكُلٌّ فِي فَلَكٍ يَسْبَحُونَ، اور سب کے سب اپنے اپنے مدار میں تیر رہے ہیں. مدار ہر ایک کی جن اپنے ایکسس ہے، जिसे इंग्लिश में कहा जाता है, मदार है उसका वो तय। यहां पे लफ्ज जो अल्लाह ने इस्तेमाल किया यसबहून, फी फलक यसबहून, बड़ा प्यारा लफ्ज है। सबाह कहते हैं तैरने को, दरिया में तैरते हैं, मछलियां तैरती हैं। तैरना का लफ्ज अल्लाह ने कहा कि हर चीज तैर रही है अपने मदार में। तैरती हुई मछली आपको बड़े फ्लो कर रही होती है, फ्लो करना उसका यानी एक रवानी से तैर रही है मछली पानी में। अल्लाह कह रहा है हर चीज, ये जो फजा में खला में हर चीज तैर रही है, सारे सितारे, ये सूरज चांद सारे जमीन प्लैनेट्स हों, चाहे वो सितारे हों, सैारे हों, चांद हों, कोई भी जितनी भी चीजें हैं वो हर चीज तैर रही है, फ्लो में चल रही है, बड़े आराम आराम से, धचके नहीं लग रहे, कोई गाड़ी की तरह नहीं चल रही है। बड़ा बहुत प्यारी मिसाल अल्लाह ने कहा भाई तैर रही है हर शय, तैरती हुई अशिया है, इनमें तुम्हें कहीं धचके नहीं लगेंगे मिलेंगे। वकुल्लुन फी फलकिन यसबहून, हर शय जो है वो तैर रही है। अल्लाह ने कुरान करीम में और जगह पे कहा, मिसाल के तौर पे सूरह नबा में कहा, अगर आप सूरह नबा की आयात को देखिए बहुत प्यारे अंदाज से अल्लाह सुबहान तआला वहां पे भी इरशाद फरमाता है कि जब आप उसको पढ़ें तो अल्लाह ने कहा कि अलम नजअलिल अर्ज़ा मिहादा, क्या हमने तुम्हारे लिए जमीन को महद नहीं बनाया, महद यानी गहवारा, क्रेडल, झूला। जमीन जब झूलता है आराम से बच्चे को आराम मिलता है। अल्लाह कह रहा है मैंने तुम्हारे लिए जमीन को एक गहवारे, इतने आराम आराम से चल रही है कि गहवारे की मानंद है, तुम्हें उसमें अजियत नहीं होती, तुम्हें उसमें उगताहट नहीं होती, क्यों चल रही है, गहवारे के मानंद चल रही है, गहवारे के मानंद हरकत में तुम्हारे लिए जहमत का सबब नहीं बनती। बल जबाला होता था, पहाड़ों को हमने मेखों की तरह जमीन में गाड़ दिया। वखलकनाकुम अज़वाजा तुम्हारा वजअलना नौमकुम सुबाता, हमने तुम्हारी नींद को तुम्हारे लिए सुकून का सबब बनाया। वजअलना लैला लिबासा, रात को हमने जैसे एक पर्दा पोश कर दिया। यहां पे अल्लाह सुब्हान व तआला कह रहे हैं वा आयतुल्लाहुम अल-लैलु नस्लखु मिन अन-नहार, हमने रात को तुम्हारे लिए निशाने बनाए जिसमें से जिसको कि इसमें से हमने दिन को खींच कर निकाला। दिन को अल्लाह निकाल दे तो फिर रात बच जाती है। यहां पे अल्लाह सुब्हान व तआला सूरह और आयात को साथ मिला करके देखें कि वो आयतें किस तरह से हैं। वजअलना नौमकुम सुबात वजअलना लैला लिबास, हमने रात को पर्दा पोश बना दिया। वजअलना नहारा माश, दिन को हमने तुम्हारे लिए माश के लिए मुकर्रर किया ताकि तुम जाके कमा सको, कुछ कर सको, काम कर सको, दिन माश के लिए। और सूरज के लिए अल्लाह ने जब बयान किया तो वजअलना सिराजन वहाजा, और हमने सूरज को एक रोशन चराग के मानद बनाया, दहकता हुआ। वहाज कहते हैं जिसमें से हीट निकलती हो, गरमाइश हो। तो अल्लाह सुबहानहु तआला ने हर शय को हमारे लिए बनाया है। निशानियां पूरे कुरान करीम में आप उठा के देखें तो जगह जगह अल्लाह ने निशानियां हमें दिखाई हैं। हर शय वो तैर रही है, तैरती हुई है। यहां पे सबसे ज्यादा जो काबिल गौर है वो ये लफ्ज है, वह कुल्लुन फी फलकिन यसबहून, और हर शय अपने मदार में तैर रही है। वह कुल्लुन फी फलकिन यसबहून, ये तैरना बता रहा है। तो हर शे अल्लाह ने जो है वो तस्बीह को पेश किया, हर शे अल्लाह के लिए तस्बीह करती है। यसबहून सबाहा यानी तैरना, सबाहा। तो ये बहुत प्यारे अंदाज से अल्लाह सुबहानहु तआला ने यहां पे इरशाद फरमाया कि हर शे जो है वो तैर रही है। जब हर शे को अल्लाह ने तैरता हुआ रखा तो अब इसके अंदर हमारे लिए क्या है, सबक क्या है? हर इंसान के अंदर जो है वो अल्लाह सुबहानहु तआला ने रोज और शब रखा है, तारीकी जुल्मत रखी है, दिन और रोज रखा है। कि इमाम सज्जाद अलैहिस्सलाम के लिए जमखशरी ने फी रबीउल अबरार में, अपनी रबीउल अबरार में जुमला लिखा, शरह सैफा सज्जादिया में, वहां पर नकल किया है रबीउल अबरार से जमखशरी के। वो कहते हैं इमाम सज्जाद अलैहिस्सलाम जब तहज्जुद के लिए उठते थे तो दस्त मुबारक को जो है वो पानी में डालते, वजू करते, और अपने सर को बुलंद करने के बाद जो है वो जब मुअज्जिन कहता है ना अल्लाह अकबर, तो आप कहते या मन फिस समाए अज़मतो, है वो खुदा जिसकी आसमान में अजमत नजर आती है। यानी अगर आप उनकी दुआओं को पढ़ें तो वहां पे मौला ने उन दुआओं के अंदर عجیب و غریب جملے کہے ہیں کہ اللہ کی تسبیح کے متعلق. تو سورہ آل عمران میں اللہ فرما رہا ہے ان فی خلق السماوات والارض واختلاف الليل والنهار لآیات لأولی الالباب، بے شک کہ زمین و آسمان کی خلقت میں اور لیل و نہار کے بدلنے میں اللہ نے سوچنے والوں کے لیے نشانیاں رکھی ہیں. امیر المومنین علیہ السلام کا ایک فرمان جو میں پیش کرنا چاہتا ہوں کہ بہت مشہور اور معروف ہے. اتزعمو انک جرم صغیر وفیکن طوا العالم الاکبر، کیا تو سوچتا ہے کہ تو ایک چھوٹا سا جراثیم ہے، ایک نطفے سے بنا ہے، جبکہ تجھ میں اللہ نے ایک بہت بڑے عالم کو چھپا دیا ہے. وہ تمام چیزیں جو اس پورے عالم میں کائنات میں ہیں وہ ہم میں اندر روشنی بھی ہے، ہم میں حرارت بھی ہے، ہم میں ٹھنڈک بھی ہے، ہم مٹی سے بنے ہیں، پانی ہے. یہ کیا آگ مٹی ہوا پانی، ایک عجیب و غریب انسان. تم اپنے اندر ہی سوچو، اپنے اندر انسان سوچے گا تو پہنچ جائے گا. یہ شاید رسول خدا کے فرمان کی تفسیر یہی ہو، من عرف نفسہ فقد عرف ربہ، جو اپنے آپ کو پہچان کے اپنے رب کو پہچان کے. جو ہم اپنے متعلق ابھی تک انسان اپنی باڈی سے متعلق، جسم سے متعلق جو کچھ جانتا ہے اس کو دیکھے، اور جو نہیں جانتا اس کو دیکھے، تو جو نہیں جانتا وہ بہت زیادہ ہے، جو جانتا ہے بہت کم ہے. انسان ابھی تک اپنے آپ کو نہیں، یہ کرونا وائرس آ گیا سب پریشان ہے. تو یہ انسان کے اندر جو ہے وہ شب و روز ہے، انسان کے اندر شب و روز بھی ہے، تاریکی اور ظلمت بھی ہمارے اندر، گناہوں کی تاریکی بھی ہے، نیک اعمال کا دن بھی ہے، روشنی بھی ہے. تو ہمارے اندر اچھائی برائی کی ایک جنگ چل رہی ہے. یہ صرف باہر ہی آدم اور ابلیس نہیں ہے، ہمارے اندر بھی ایک آدم بھی ہے، ابلیس بھی ہے. کبھی ابلیس غالب آ رہا ہے، کبھی آدم. نہ ابلیس کو غالب نہ آنے دیں، آدم کو غالب رکھیں. ایمان اسی لیے تو ہے، جس کا ابلیس اس پہ غالب آ جاتا ہے پھر وہ شیطان ہو جاتا ہے، وہ پھر کافر ہو جاتا ہے، منافق ہو جاتا ہے اس کا. تو یہ اپنے اندر کے جو ہے وہ آدم کو طاقت دیں، اندر حابیل و قابیل ہیں، حابیل کو فتح دیں، قابیل کو شکست دیں. اندر ایک جنگ چل رہی ہے، اندر ایک ابراہیم اور ایک نمرود ہے، اندر ہی ایک موسیٰ و فرعون ہے، حسین و یزید، یعنی اندر ایک نبی اور ایک ابو جہل. تو اندر انسان جو ہے اس ابو جہل کو شکست دے، اس فرعون کو شکست دے، نمرود کو شکست دے، اس ابلیس کو شکست دے، اپنے اسی قابیل کو، اپنے اندر کے یزید کو. وہ اندر بازکار کسی لوگوں کا، بعض لوگ اتنے وہ خود یزید جیسے بن جاتے ہیں، امام حسین کی سخت ترین مخالفت کریں گے، امام حسین کے دشمن بن جاتے ہیں، کیونکہ انہوں نے اپنے اندر کے یزید کو مارا نہیں. کچھ لوگ امام حسین علیہ السلام کی مخالفت پہ اتر آتے ہیں، تو خدا را اس اپنے یزید کو جو اندر جو پل رہا ہے اس کو ماریں. تو اللہ سبحانہ وتعالی نے یہ مختلف انسان کے اندر جو ہے صفات پیدا کی ہیں. میں بہرحال بہت سے واقعات ہیں جو شاید مناسب بھی نہ ہو سنانا، کہ آغا شہید اصغر کے پاس ایک آدمی آیا، میں نے جو ہے اس طرح سے دیکھا، خواب دیکھا کہ فلاں کو میں نے وہ نابینا دیکھا. انہوں نے کہا کہ یہ تمہارا نابینا دیکھنا انہیں، یہ تمہارے اپنی جو ہے وہ بے ایمانی کی علامت ہے، ان میں کوئی کمی نہیں ہے، بلکہ تم جو ہے وہ اپنے اندر تمہارے کمیاں ہیں. تو انسان جیسا ہوتا ہے وہ ویسی ہی کمی کے ساتھ اس کو دیکھتا ہے. جتنی معرفت زیادہ ہوگی وہ اتنی عظمت اس کو نظر آئے گی، نبی کی، امام علیہ السلام کی، نبی صلی اللہ علیہ وسلم کی. تو اپنے اندر کے، یہ جو سورہ یاسین کی ہے کہ وَكُلُّ فِي فَلَكٍ يَسْبَحُونَ، ہر شے جو ہے وہ سمندر یعنی تیر رہی ہے، ہر شے جو ہے وہ اللہ کی تسبیح بھی بجا لاتی ہے. سوال کیا ہے دائم رضا صاحب نے، ماہ نو رمضان ہو چکی ہے، کل انشاءاللہ 10 ہے، تو انشاءاللہ کل عشرہ پہلا ماہ رمضان کا عشرہ مکمل ہو جائے گا. السلام علیکم. وعلیکم السلام. مولا آپ کو سلامت رکھے، بہت شکریہ. میرا سوال ہے کہ قیامت میں مردے قبروں سے اٹھائے جائیں گے اور حساب کتاب ہوگا، پھر جنت دوزخ ملے گی، تو کیا وہاں مادی جسم کے ساتھ جائیں گے؟ احادیث و کتاب کا حوالہ. دیکھیں کہ قرآن میں ابھی سورہ یاسین کے اندر ہی بحث آئے گی آگے جا کے، کہ من یخلق العظام وهي رمیم، ان ہڈیوں کو کون دوبارہ زندہ کرے گا؟ قرآن ہے، قل یحییھا الذی انشأھا اول مرہ وہو بکل خلق علیم، ان ہڈیوں کو وہی دوبارہ زندہ کرے گا جس نے انہیں پہلی دفعہ پیدا کیا، جو تھی نہیں. تو یہ قرآن کہہ رہا کہ وہ یخلق العظام، یہ ہڈیوں کو کون زندہ کرے گا؟ ہڈیاں دوبارہ زندہ ہوں گی. کچھ لوگ بلا حساب کتاب جنت میں جائیں گے، بغیر حساب، قرآن کی آیت ہے. کچھ مؤمنین، انبیاء، ائمہ، اولیاء، ان کا تو شہداء، شہداء کربلا، بہت سے ایسے بڑے بڑے جلیل القدر صحابہ رسول، حضرت سلمان فارسی رضی اللہ عنہ، جناب ابو ذر رضی اللہ عنہ، جناب مقداد رضی اللہ عنہ، جناب عمار رضی اللہ عنہ، جناب यासिर रजी अल्लाह, जनाबे सुमैया रजी अल्लाह अन्हा, बड़े बड़े जलील कदर साहब रसूल, यानी आइम सलाम के साहब, जनाबे मालिक अश, तो बगैर हिसाब बहुत से जन्नत में बगैर हिसाब किताब के जाएंगे, उनके गुनाह नहीं होंगे या गुनाह माफ, दुनिया में तौबा कर चुके होंगे, नेकियां इतनी की होंगी, कोई गुनाह नहीं, कोई हिसाब किताब नहीं, बगैर बगैर हिसाब के जन्नत में, कुछ बगैर हिसाब किताब के जहन्नम में जाएंगे, इतने गुनाह होंगे कि अल्लाह के कौन सा हिसाब, जहन्नम में बगैर हिसाब। और कुछ ऐसे होंगे कि जिनका हिसाब किताब होगा, कुरान की आयत है कि वमन ऊंचे किताबों में यमीन नहीं, और जिसको उसकी जो है वो किताब नामे अमाल उसके दाएं हाथ में दिया जाएगा, सौफा युहासब हिसाब यसीरा, उसका हिसाब किताब जो है वो बहुत आसान होगा, कुरान कह रहा है। वह इन्हों यनकलब इला अहले मसरूरा, और वो अपने अहल खाना की तरफ जो है वो बड़े खुशी खुशी जो है खुशखुर्रम के साथ मसरूर वापस पलट के आएगा। क्यों? क्योंकि इसके, हाँ ये रहा, फअम्मा मन ऊंचे किताबों पर यमीन, कौन सी सूरह, सूरह इंशिकाक, सूरह इंशिकाक में फअम्मा मन ऊंचे किताबों पर यमीन है जिसका नाम अमल दाहिमा, फसौफा युहासब हिसाब यसीरा, तो उसका हिसाब किताब बहुत आसान होगा, बहुत आसान होगा, जल्दी से हिसाब किताब करके वापस आ जाए। वह यनकलब इला अहले मसरूर, और अपने घर वालों के पास शादमान और फरहान लौटेगा। वह अम्मा मन ऊंचे किताब हो वरा अजहरे, और जिसका नाम अमाल उसके दाएं उल्टे हाथ में दिया, उसकी पुश्त दिया गया, फसौफा यद उ सबूरा, तो वह हलाकत की आवाजें देगा, वयसले वयसला सईरा, और भड़कती हुई आग के अंदर डाल दिया जाएगा। इन्नहु काना फी अहले मसरूर, वो दुनिया में अपने अहले खाना के दरमियान खुश खुर्रम था, इन्नहु जन्ना अल्लाह यहूरा, उसने ये समझ रखा था कि हरगिज इसकी तरफ पलट कर नहीं आएगा, बला इन्ना रब्बहु काना बिही बसीरा, बेशक कि आपका रब जो है वो उसकी ऊपर पूरी नजर रखे हुए था। तो बहुत से लोग जो है उनका हिसाब किताब बड़ा आसान होगा, बहुत से लोगों का बड़ा सख्त हिसाब किताब होगा, उनके गुनाह इतने ज्यादा होंगे। तो ये जो है भारत मुबशिर अब्बास साहब, आपसे हिजाब के बारे में क्वेश्चन है। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु। वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहु। अगर आप बता सकते हैं कि बताइए कि आजकल के दौर में हिजाब का सबसे सही तरीका कौन सा है, लेडीज शुड नो दिस। ओके, बात यह कि हिजाब जो है अपने बदन का ढांपना, पूरे बदन को ढांपना, मर्दों और औरतों दोनों के लिए हिजाब है, दोनों के लिए, लेकिन औरतों के लिए जो है अपने बालों को, गर्दन वगैरह को, पूरे बदन को ढांपना, चेहरा और हाथ जो है वो इस्तिस्ना है, आदिल सिसानी और ज्यादातर महाराजों के नजदीक जो है वो चेहरा ढांपना वाजिब नहीं है। बहुत से महाराजे कहते हैं एहतियातवाजी के तौर पर चेहरा भी ढांपे, जैसे अकबशीर वगैरह या खोई मरहूम, लेकिन जो है वो कहते हैं चेहरा, जो चेहरा जितना वो वाजिब नहीं, जो इतना धोना वाजिब है, हाथ हथेलियों तक, पाँव का जो है वो हिजाब करना जरूरी है, ज्यादातर महाराजे कहते हैं। तो हाथ और चेहरा, बाकी बदन ढांपना, अब उसमें बुरका लेना वाजिब नहीं है, बेहतर है, चादर लेना वाजिब नहीं, लेकिन बदन का ढांपना वाजिब है, ढांपना जो है वो जरूरी है, बदन को ढांप के रखें, अपने पूरे बदन को अच्छी तरह से ढांप के रखें। सैयद फखर अब्बास रिजवी मशदी साल का सवाल है। सलाम आगा, वालेकुम सलाम, हाउ आर यू? अल्हम्दुलिल्लाह। आई हैव क्वेश्चन दैट रीडिंग, कैन वी रीड अली वलीउल्लाह इन नमाज, यानी अजान के अंदर जो है वो पढ़ना चाहिए, तशहुद के अंदर आगा सिसानी कहते हैं तहजीब के तौर पर नहीं पढ़ें, दूसरे मराजे भी मना करते हैं, तो आप जो है अगर तकलीद करते हैं, क्योंकि बहुत से लोग तो आप तकलीद ही नहीं करते, तो हमारे मराजे तकलीद जो है वो ज़्यादातर इजाज़त नहीं देते ज़्यादातर, लेकिन आप जो हैं वो ज़्यादातर जो मशहूर मराजे हैं उनके यहाँ इजाज़त नहीं है। सबा राजशी सवाल है। सलाम वालेकुम सलाम, माई क्वेश्चन इज दैट इज अबाउट एन आयत इन द कुरान, माई फ्रेंड्स एंड आई हैव स्टार्टेड रीडिंग कुरान ट्रांसलेटेड ट्रांसलेशन फॉर रमदान, एंड वी वॉन्ट टू नो द स्टोरी बिहाइंड आयत 124 ऑफ सूरह बकरा। सूरह बकरा की आयत नंबर 124 की उन्होंने तफसीर पूछी है कि वो पढ़ रहे हैं, वो जनाब इब्राहिम से मुतालिक आयत है, और इसमें जनाब इब्राहिम को जब कहा गया था कि आप जनाब इस्माईल को ज़िबह कर दें, वो वही आयत है, वाहिब तला इब्राहिम रब्बुहु बिकलिमातिन फतअम्महुन्न क़ाला इन्नी जाअलुका लिन्नासि इमामा क़ाला वमिन ज़ुर्रियति क़ाला ला यनालु अहदुल ज़ालिमीन। तो वो जो है वो जी हाँ वही आयत है, आयत नंबर 124 के, ये जनाब इब्राहिम के जो है वो जो आजमाइश थी कि उन्होंने ज़िबह करना चाहा, अल्लाह ने उनको इमाम बनाया, तो इसकी तफसीर जो है वो अलमीज़ान ऑनलाइन है, वहाँ पे देख लें, बे इंतहा तफसीर है इंग्लिश के अंदर, उसके अंदर बहुत तफसीरी लिखा हुआ है। तो ये जब जनाब इब्राहिम ने जनाब इस्माइल के गले पे छुरी रखी, फिर बदल गए, और फिर अल्लाह सुब्हानहु ताला ने उनको इमाम बनाया। فردوس پیکر نے سوال کیا سورہ توبہ کی آیا آخری دو آیت کی فضیلت ضرور بتائیں دیں، پلیز آپ سے پوچھ کر دل مطمئن ہو جائے گا۔ سورہ توبہ کی، اب یہ دیکھیں سورہ توبہ نواں سورہ قرآن کا جس کے شروع میں ابتدا میں بسم اللہ نہیں ہے، آراف انفال توبہ، سورہ توبہ کی آخری دو آیات کی انہوں نے تفسیر پوچھی ہے۔ میں مختصر سی تفسیر پیش کروں گا کیونکہ ہمارا جو ہے وہ ٹائم سوالوں کا مختصر ہوتا ہے، اس کے اندر یہ دو آیات ہیں۔ لقد جاءكم رسول من انفسكم عزيز عليه ما عنتم حريص عليكم بالمؤمنين رؤوف رحيم فان تولوا فقل حسبي الله لا اله الا هو عليه توكلت وهو رب العرش العظيم۔ یہ رسول خدا صلی اللہ علیہ وسلم سے متعلق ہے کہ اللہ سبحانہ و تعالیٰ ارشاد فرما رہا ہے آیت نمبر 128 اور 129 سورہ توبہ، لوگو تمہارے پاس تم ہی میں سے ایک پیغمبر آئے ہیں جو تمہیں ناگوار ہے، وہ ان پر بھی بہت شاق ہے، وہ تمہارے بھلائی کے خواہش مند ہیں اور مومنین پر مہربان اور بے حد شفیق ہیں، اب اگر یہ لوگ رو گردانی کرتے ہیں تو اے نبی آپ فرما دیجئے کہ میرے لیے اللہ کافی ہے، نہیں ہے کوئی معبود سوائے اس کے، میں نے اسی پر توکل کیا ہے اور وہی میرا عرش عظیم۔ تو دیکھیں یہ جو ہے مدینے میں سورہ نازل ہوا ہے، اواخر سوروں میں سے ہے اور حضرت علیہ السلام کو بھیجا گیا تھا یہ سنانے کے لیے، اور لقد جاءکم رسول من انفسکم تمہارے ہی درمیان سے، عزیز علیہ ما عنتم جو تم پہ بہت زیادہ شاق، عزیز علیہ ما عنتم یعنی کہ یہاں پہ انہوں نے لکھا ہے بہرحال ترجمہ کیا کہ جو تمہیں ناگوار ہے، ما عنتم وہ اسے بھی بہت شاق ہے، یعنی حریص علیہ، وہ رسول خدا بہت زیادہ مومنوں کے لیے کوشش کرتے ہیں کہ ان کو ہدایت مل جائے، وہ بالمؤمنین رؤوف الرحیم اور مومنوں کے لیے بہت زیادہ رسول خدا رافت یعنی رقیق القلب اور رحیم ہے، خود رسول خدا کے لیے اللہ نے یہ دو صفات استعمال کی ہیں۔ تو یعنی تم ہی میں سے، اب یہ تم میں سے کون ہے، یہاں پہ بہت سنے تفسیر یہ کی ہے کہ یہاں پہ مراد اہل بیت علیہ السلام ہیں، کہ لقد جاءکم تمہارے پاس رسول آئے ہیں، یہاں پہ مراد ہیں مؤمنین جو ایمان لائے مسلمان، رسول من انفسکم، یہاں رسول انفسکم سے مراد اہل بیت ہیں، عزیز علیہ ان پہ شاک گزرتا ہے، ما عنتم جو بھی تم پہ شاک گزرتا ہے، حریص علیکم تمہارے ساتھ بہت زیادہ محبت کرتے، بالمؤمنین رؤوف رحیم، تو یہاں مومنوں کے لیے اور احکام مومنوں پہ رؤوف رحیم ہے، لیکن تمہارے لیے جو ہے جو تم پہ شاک گزرتا ہے وہ ان پہ شاک گزرتا ہے۔ تو یہ بہت تفصیل ہے اس کے اندر جو ہمارے علماء نے لکھی ہے، آن دا اسپاٹ آپ لوگ سوال کرتے ہیں تو میں اب جو ہے یہیں پہ پڑھ پڑھ کے سوالوں کے جواب دے رہا ہوں، تو آپ لوگ بھیجتے رہتے ہیں، چند ایک اور سوالوں کے جواب دیں گے۔ در شہناز شافی سوال ہے، سلام مولانا صاحب، وعلیکم السلام، وٹ از دی حکمت دیٹ سر امام حسین علیہ السلام ریسائٹڈ سورہ کہف اینڈ نوکنیزا آفٹر اشورا ڈے اینڈ ناٹ اینی ادر سورہ فرام قرآن؟ یہ سورہ کہف کی تلاوت کیوں کی؟ یہ تو کہ تاکہ بیویوں سے توجہ ہٹے، جب لوگ پتھر مارے تھے تو مولانا حسین علیہ السلام نے سورہ کہف کی تلاوت کی۔ افعجبتم، کیا تمہیں تعجب نہیں ہوتا کہ اللہ نے اصحاب کہف کو زندہ رکھا ہے؟ تو یا وہ زندہ ہیں، جسم ساتھ ہے، اور یہ تمہیں تعجب نہیں ہوتا کہ سر نیزے پہ بلند ہے اور وہ قرآن کی تلاوت کر رہا ہے؟ تو یہی سورہ اس لیے استعمال کیا، افعجبتم تم کہ کیا تم اللہ کی نشانیاں دیکھنے والے، اللہ کی اتنی بڑی نشانی امام حسین علیہ السلام کہ نیزے پہ سر بلند ہے اور قرآن کی تلاوت کر رہے ہیں، تو یہ نشانی اللہ کی، وہ اس لیے سورہ کہف کی، ان خاص پورا سورہ کی نہیں، وہ ان خاص آیات کی تلاوت کی امام حسین علیہ السلام نے، جو کہ بھئی یہ تعجب آور، اور وہ انہیں پہ بھی لاگو تھیں کہ اللہ کی اتنی بڑی، ان سے بھی بڑی نشانی امام حسین علیہ السلام کی، ان کا سر تن سے جدا ہے، نیزے پہ بلند، اور وہ بھی قرآن کی تلاوت کر رہے ہیں۔ ہما اظہر نے سوال کیا ہے، مولانا صاحب، وین وی آسک چلڈرن پولائٹلی اینڈ تھرو اقوال ٹو سے پریئرز بٹ دے ڈونٹ لسن، دین وی وانٹ ٹو ڈو اینڈ دین وٹ ٹو ڈو اینڈ وی ایز پیرنٹس ول بی اسٹل گنہگار؟ دیکھیں آپ کا کام ہے کہ بچوں کو ترغیب دلائیں، تھوڑی سختی بھی کر سکتے ہیں تو، لیکن اس حد تک سختی نہیں کریں گے کہ مار پیٹ اور یہ اور وہ، لیکن یہ کہ بہرحال سختی کریں، بچوں کو نماز کی عادت ڈالیں، بچپنے سے عادت پڑ جاتی ہے تو پھر عادت جو ہے نہیں چھوٹتی، تو تھوڑی بہت سختی کرنی پڑتی ہے، بچوں کو عادت ڈالیں، जब वो बड़े हो जाएं फिर अब वो नहीं पढ़ते तो वो खुद गुनहगार होंगे, लेकिन जब आप छोटे हैं तो उनको 14 साल की उम्र तक पूरी तरह से कोशिश करें कि उनको आदत डालें। अफसीर अली, क्वेश्चन है, मौलाना कैन यू प्लीज टेल मी एनी बुक रिगार्डिंग गॉड विच आई कैन रिफर टू एन एथीस्ट और रीड इट माई सेल्फ एंड देन आंसर ऑल द क्वेश्चन ऑफ एथीस्ट। अगर एक मुलहिद के लिए है तो ये थियोलॉजिकल लेसन आयतुल्लाह मिसबाह यज़दी की अच्छी है, और मैन एंड यूनिवर्स शेख मुस्लिम मुताहरी की अंग्रेजी में मिल जाएगी, मैन एंड यूनिवर्स अगर पढ़ें तो वो बड़ी अच्छी है, तो अल्लाह की तौहीद से मुताल्लिक है वो बहुत अच्छी किताब है। अली जर इजी क्वेश्चन, सलाम वालेकुम सलाम, इज वुजू इज नेसेसरी आफ्टर गुस्ल? मौला आपको सलामत रखे, बहुत शुक्रिया। देखें गुस्ल जनाबत के बाद वुजू नहीं करना चाहिए, वो काफ़ी है उसके बाद। उलमा ने मना किया है क्योंकि आइम्मा-ए-सलाम से अहादीस है कि गुस्ल जनाबत के बाद वुजू नहीं करना चाहिए, और बाकी तमाम जो है वो गुस्ल के बाद वुजू करना चाहिए, चाहे वो वाजिब हो चाहे मुस्तहब हो। बहुत से मराजों का है कि गुस्ल जुमा के बाद भी ज़रूरी नहीं, लेकिन अगर वो टाइम पे हो, यानी फजर से जहर के दरमियान अगर आप गुस्ल जुमा करें तो ना करें, लेकिन अक्सर मराजे कहते हैं कि नहीं, किसी भी मुस्तहब गुस्ल के बाद आप वुजू करें, सिर्फ गुस्ल जनाबत के बाद वुजू नहीं है। फातिमा सुग्रा, मौलाना साहब मुहर्रम के अलावा ब्लैक कपड़े पहनना मकरूह है? देखें मुहर्रम सफर में काले कपड़े पहनते हैं या गम में शहादत, जैसे हजरत इस्लाम की शहादत की तारीख आएगी, कपड़े स्याह पहनना और जूते स्याह पहनना मकरूह है, सिवाय काले अमामे के, ये मकरूह नहीं है, काली अबा के मकरूह नहीं है, मर्द और औरत काली अबा ले सकते हैं, काले रुमाल और काले जुराबे, उसके अलावा तमाम कपड़े काले जो हैं, काला कमीज हो, काला शलवार हो, काला कबा, मकरूह है सिवाय गम के दिनों में, उस वक्त सवाब है क्योंकि गम की अलामत है। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम जो है वो सिर्फ गम में आपने पहना जनाब हमजा के जहरन या इमाम सज्जाद जब करबला से वापस आए, तो काले काला लिबास सिर्फ गम की अलामत है, शहादत के दिनों में पहने, शहादत की तारीखों में, जैसे मौला अली सलाम की शहादत की तारीखें आएंगी या कोई भी आइमा अलैहि सलाम की शहादत की हो, जनाब सैयदा की, तो शहादत के दिनों में आप काले कपड़े पहने, उसके अलावा नहीं पहने। टाइम खत्म हो गया, आखिरी सवाल। सैयद फैज अब्बास रिजवी, सलाम, बड़ी माजरत के साथ एक बात कहनी थी आगा, अहकाम वाजिब के दर्स के कुछ लोगों ने कहा है कोई माजरत की जरूरत नहीं है, मेरे भाई लाइव कर दें या अपने ऑफिशियल साहब, आप अगर बड़े हैं तो भाई और अगर बुजुर्ग हैं तो मोहतरम, बेटे हैं तब भी मेरे भाई मेरा बच्चा, या आपने कहा है कि अहकाम जो है ना उसकी भी आप कुछ ना कुछ दर्स करें इंशाल्लाह। मुझे और भी लोगों ने कहा है, मैं चाहता भी हूं, मुझे मेरे सफर बहुत ज्यादा होता है, आजकल तो लॉकडाउन की वजह से सफर नहीं था, तो मेरे मुसलसल पूरे पूरे दिन मजालिस और दर्स चल रहे हैं, तीन तीन चार चार में पांच पांच भी बाजू का जो है दिन में वो ये दर्स और मजालिस होती हैं, तो इंशाल्लाह मैं पूरी कोशिश करूंगा कि तमाम अहकाम इलाही जो हैं वो कुछ मैंने जैसे वजू गुस्ल और नमाज वगैरह के मैंने बयान किए थे, लेकिन वो लोग कहते हैं कि तमाम अहकाम जो वाजिबात हैं हमारी, जैसे रोजे के अहकाम हैं उसके भी और खुम्स ज़कात वगैरह के, और जैसे बहुत से और अहकाम हैं तजारत के, निकाह तलाक वगैरह के अहकाम और बिजनेस के, रहन के, इजारे के, ये तमाम अहकाम इंशाल्लाह हम कोशिश करेंगे। देखें वादा नहीं करता तो उसको तोड़ नहीं सकते, मैं पूरी कोशिश करूंगा कि इन तमाम अहकाम को आहिस्ता आहिस्ता छोटे छोटे से पांच मिनट का क्लिप सुनना भी आसान होता है, और तमाम जो है वो अहकाम और वाजिबात को इंशाल्लाह आपके लिए बयान करूंगा ताकि वो लोग उससे इस्तफादा कर सकें। दुआ करते हैं परवरदिगारा हमें इमाम ज़मान अलैहिस्सलाम का ज़हूर देखना नसीब फरमा, हमें कुरान और अहले बैत अलैहिस्सलाम के साथ मशहूर फरमा, परवरदिगारा हमें कुरान पढ़ने समझने इस पे अमल करने की तौफीक इनायत फरमा, परवरदिगारा दुनिया से तमाम वबाएं बीमारियों का खात्मा फरमा, खुसूसन कोरोना वायरस का खात्मा फरमा, हमारे जितने मोमिनों मोमिनात मरीज हैं खुसूसन कोरोना वायरस में या किसी भी कोई भी मरीज मरज में मुबतला हैं उनको सेहत कामला आजला इनायत फरमा, बे औलादों को औलाद इनायत फरमा, मकरूजों के कर्ज़े अदा फरमा, परेशान हालों की परेशानियां दूर फरमा। अहले बैत टेलीविजन की टीम हमारे इस प्रोग्राम को लाइव नशर कर रही है और बहुत से प्लेटफॉर्म पर नशर हो रहा है, परवरदिगारा की तौफीकात में इजाफा फरमा, और ये अहले बैत टेलीविजन की तरफ से एक अपील की गई है माह रमज़ान की, मेरे ख्याल में वो 313 जो एक अपील है डोनेशंस के हवाले से, उसमें भी मोमिनीन हिस्सा लें और जिस कदर हो सकता है, और जिस कदर हो सकता है दूसरे गरीब और नादारों की मदद करें, बहुत से लोग इस वक्त बुरे हालात में हैं, और उन तक जो हो सके राशन पहुंचाएं जिस कदर हो सके। हमने भी कोशिश की माह रमज़ान से पहले, इस दौरान हमने अल्हम्दुलिल्लाह सेवियर फाउंडेशन की तरफ से, मैंने खुद और हमारी पूरी टीम ने तकरीबन 2000 से ज़्यादा हमने मोमिनीन को हमने राशन दिए हैं, और आइंदा भी कोशिश कर रहे हैं। आप लोग भी